नमस्कार नमस्कार नमस्कार। कार्यक्रम साहित्य र सिर्जनाको 20 एपिसोडमा पारी प्रविधिमा रहने सारथीहरू शिवराम र संयोग अनि वारी कार्यक्रमको फाँटबाट म कार्यक्रम प्रस्तोता लोकबहादुर पुरासैनीको सबै रेडियो सुनिरहने श्रोताहरूमा माघे सङ्क्रान्तिको शुभकामना बाँड्न चाहन्छु। स्वीकार्नुहोस्। आदरणीय श्रोताहरू, आज माघे सङ्क्रान्तिको दिन नुवाकोटको विभिन्न तीर्थस्थलहरूमा मकर सङ्क्रान्ति मेला सम्पन्न भएको छ। देवीघाटमा जात्रा सकिएको छ। तारुका र बेत्रावतीमा गोरु जुधाई कार्यक्रम सकिएको छ। घर घरमा मिठा मिठा परिकारहरू, घिउ, चाकु, लड्डु, तरुल, पिँडालु, सखरकन्द, मासु लगायतका परिकारहरू खानुभयो। यसैबीच नुवाकोटको माझीटारमा रहेको चुवाडी पब्लिक उच्च माध्यमिक विद्यालयको 54 वार्षिकोत्सव सम्पन्न भएको छ, जहाँ विद्यार्थीहरूले आफ्ना प्रतिभाहरू प्रस्फुटन गरे। विद्यालयलाई योगदान दिने दिवंगत तथा जीवित सबैलाई सम्मान गरियो। संविधान सभाका माननीय सभासद अर्जुन नरसिंह केसीबाट ज्ञानसागर पुस्तकालयको उद्घाटन भयो, जुन चुवाडी उच्च माविको ज्ञानसागर पुस्तकालयले पनि साहित्य र सिर्जनालाई केही हदसम्म टेवा दिन सक्नेछ भन्ने अपेक्षा गर्न सकियोस् भन्ने हामी शुभकामना पनि दिन चाहन्छौँ कार्यक्रम साहित्य र सिर्जना मार्फत। श्रोताहरू, आज म पहिलो चरणमा पुरुषोत्तम पौडेल, रसुवाको स्रष्टा भनु गजलकारसँग सहकर्मी शिवराम भण्डारीले गर्नुभएको कुराकानी राख्न चाहन्छु। अनि 221 वर्ष अघि नेपालमा बेलायती नागरिक कर्क प्याट्रिक दूत बनेर काठमाडौँ बस्दा घोडा चढेर काठमाडौँ हनुमान ढोकादेखि सीतापाइला, भीमढुङ्गा, छत्रे देउराली, कुमारी, चाउथे, ककनी, चतुराली, सूर्यमती, मदनपुर, सेराफाँट र बाहुन डाँडा हुँदै नुवाकोट आई राजा रणबहादुर शाहसँग केही समयसम्म यो ऐतिहासिक स्थल नुवाकोट बस्ने र भ्रमण गर्ने गरेका थिए। आज म उनी बेलायती नागरिक कक प्याटिकले सन् 1793 मेरो नुवाकोट भ्रमण 1850 लेखेको नुवाकोट सम्बन्धी नियात्रा तथा भ्रमण गर्दाको अनुभवलाई यात्रा संस्मरणका हस्ताक्षरलाई बोल्न चाहन्छु। सम्भवतः बेलायती नागरिकले भनौँ वा विदेशी नागरिकले नेपाल सम्बन्धी लेख, त्यो पनि नुवाकोट विशेष पहिलो आलेख हुनुपर्छ। अब म कक प्याट्रिकको मेरो नुवाकोट भ्रमण नियात्राका हरफहरू बोल्न चाहन्छु, किनभने आज संघीयता, शासकीय स्वरूप, जातीय पहिचान आदिको मुद्दा संविधान सभामा पेचिलो बनेको अवस्थामा हामी यो आलेख राष्ट्रिय गीतले जति महत्त्व राख्छ त्यतिकै यो आलेखले राख्छ भन्ने अनुमान सहजै लगाउन सक्छौँ। जनताको आफ्नोपनको संविधान, सबैले अपनत्व गर्न सक्ने संविधान बनाउन हाम्रा जनप्रतिनिधिहरूलाई पहरेदार गर्नु पनि हाम्रो कर्तव्य हो। त्यसैले आज विदेशीले त नेपाल सम्बन्धी यसरी नेपालको तारिफ गरेका छन् भने हामीले किन नगर्ने। यात्रा संस्मरण आजको दोस्रो प्रस्तुतिमा राख्न चाहन्छु श्रोताहरू, उही विदेशी नागरिक कक प्याट्रिकको यात्रा संस्मरण।
यो गजल चाहिँ मतकारी बहरमा छ। गजल यसरी सुरु हुन्छ।
गिरेको म तिम्रो नजरमा सधैँ नै, गिरेको म तिम्रो नजरमा सधैँ नै, बनायौ बिरानो बनायौ बिरानो सहरमा सधैँ नै, म मर्दा तिमीके म मर्दा तिमीके गगन चुम्न सक्छौ, म मर्दा तिमीके गगन चुम्न सक्छौ, तलास्यौ मृत्युकै खबरमा सधैँ नै, गिरेको म तिम्रो नजरमा सधैँ नै, म बस्दा अनर्थै म बस्दा अनर्थै भयो के तिमीमा, म बस्दा अनर्थै भयो के तिमीमा, मनाही गरी छेउ मनाही गरी छेउ नगरमा सधैँ नै, गिरेको म तिम्रो नजरमा सधैँ नै।
अब अन्तिम शेर।
कसैले पीडाको कसैले पीडाको अवस्था बुझेनन्, कसैले पीडाको अवस्था बुझेनन् मरोए सैको असरमा सधैँ नै गिरेको म तिम्रो नजरमा सधैँ नै बनायो बिरानो सहरमा सधैँ नै
सुरुवातमा तपाईँले सुन्नुभयो यो मुतकारिब बहर गजल पुरुषोत्तम पौडेलको आवाजमा जो रसुवामा जन्मिएका हुन्। आज उहाँका केही सिर्जना अनि उहाँको यो गजलमा अहिले लाग्नका लागि प्रेरणा र यसको लेखन शैलीको सम्बन्धमा हामी केही कुराकानी गर्छौँ अनि उहाँको सिर्जना र स्वर पनि सुन्नेछौँ। उहाँको शब्दमा रहेका केही गजलहरू पनि गजल गीत पनि बजारमा आएका छन् र केही गीतहरू आउने क्रममा पनि रहेको छ। पुरुषोत्तम पौडेल रसुवासँग हामी कुराकानी गर्छौँ। पुरुषोत्तम पौडेल रसुवा भन्ने बित्तिकै उहाँको यो उपनाम जो रसुवा जिल्लामै जन्मिनु भएको छ, रसुवामै जन्मेर अहिले विभिन्न गजलहरू लेखेर अब पुस्तक प्रकाशनको तयारीमा पनि हुनुहुन्छ, अन्तिम अन्तिम चरणमा पनि त्यो पुस्तक तयारीको क्रम पुगिसकेको छ। हामी उहाँसँग कुराकानी गर्छौँ कार्यक्रममा, यति बेला हाम्रो स्टुडियोमा हुनुहुन्छ, स्वागत छ तपाईँलाई।
धन्यवाद।
सुरुवातमा यो गजल गाउनु भयो मुतकारी बहर गजल भन्छ होइन, गजलको यो क्षेत्रमा जस्तो कलम चलाउन सुरुवात कहिलेदेखि गर्नुभयो तपाईँले?
गजल लेख्न सुरुवात 65-66 सालदेखि सुरुवात गरेँ। त्यति बेला मलाई गजल लेख्न सिकाउनु भएको ऋषिराम पाण्डे सिलमजीले सिकाउनु भएको, त्यहाँबाट सुरुवात गरियो।
उहाँ कहाँको ऋषिराम पाण्डे?
उहाँ आलम देवी दुई स्याङ्जाको हुनुहुन्छ।
स्याङ्जाको ए, अब त्यसपछि तपाईँ सुरुवातमा त निकै अप्ठ्यारो भयो होला, गजलसँग सम्बन्धित के सिक्नुपर्ने रहेछ सुरुवात?
गजल सम्बन्धी गजलमा विशेषै लय विधान हो, छन्द चाहिँ बहरमा लेखिनुपर्छ अनि उलार सानीको बोलचाल गराउनुपर्छ, माथिल्लो शेर र तल्लो शेर मिलेको हुनुपर्छ अनि हेर चाहिँ त्यो चाहिँ कस्तो भनेको बराबरी मिल्नुपर्छ भन्ने हुन्छ, त्यो अक्षर जस्तै लयमा हुनुपर्छ भन्ने सिकियो। धेरै कति चार वर्ष लाग्यो मलाई गजल लेख्न सिक्नको लागि, त्यहाँबाट बल्ल बल्ल अहिले गजलका आकारमा बदला आयो।
ए, तिन चार वर्ष समय अवधिमा कसरी लेख्ने हो के कस्तो हुँदो रहेछ भन्ने कुरा सबै कुरा सिक्नुभयो, त्यसपछि अहिले चाहिँ जे होस् गजल लेखनको क्रममा तीव्रता छ,
एकदम तीव्रता छ।
रसुवाको कुन ठाउँमा जन्म?
रसुवा भोलेनौ भदौरे भन्ने ठाउँ छ, हो त्यहाँनिर मेरो जन्म भएको रहेछ, त्यसपछि मेरो बाँकी समय काठमाडौँ बित्यो।
अहिले रसुवा नौ भदौरेमा चाहिँ समय समयमा यसो घरमा हुनुहुन्छ, नत्र काठमाडौँमै बस्नुहुन्छ?
नत्र काठमाडौँमै हो, घरमा आएकै बेला यहाँ बाटो परेछ र हजुरहरूले बोलाउनु भयो र निमन्त्रणा स्वीकारेर आएँ।
विशेष त अब यो गजल लेखनको क्रममा तपाईँले भन्नुभयो स्याङ्जाका जो ऋषिराम पाण्डेको प्रेरणाको स्रोत बन्नुभयो, उहाँले धेरै कुरा सिकाउनुभयो भनेर भन्नुभयो, अनि जस्तो घर परिवारको वातावरण, घर परिवारमा चाहिँ यो गजल लेख्नका लागि यसप्रति कसको प्रेरणा रह्यो?
यस्तो घरबाट भन्ने त यस्तो हो, सानैबाट गजल भन्ने कविताहरू लेख्ने पहिला पहिला अन्त एउटा गाउँमा उखान छ नि हाम्रो बुढापाकाको, दुध गुना बुद्धि कुला गुना जात भनेर होइन, यस्तै खालको अब दुध सङ्गत र प्रयास यिनीहरू चाहिँ तिन चारवटा प्रेरणाहरू हुन् र त्यसपछिबाट गजल लेख्न सिक्यो। साथीहरू त्यस्तै गजलकारहरू भेट भए अनि गुरु पनि गजलका गजल एकदम लेख्न सिकाउने र लेख्ने हुनुभएपछि अनि मलाई लेख्न सजिलो भयो, वातावरण मिल्यो र लेख्न थाल्यो त्यहाँबाट गजल।
अब यो तिन वर्षको समय अवधिमा तपाईँले सिक्नु हुँदाखेरि कति गजल लेख्नु भयो, कतिपय पुस्तकमा राख्नुभयो होला, कतिपय आफूलाई चित्त नबुझेर च्यातेर फाल्नु भयो होला होइन, अब अहिले पुस्तकको तयारीमा पनि हुनुहुन्छ तपाईँ पुस्तक प्रकाशनको लागि होइन?
पुस्तक अहिले गुरुले नै हेर्दै हुनुहुन्छ, शुद्ध शुद्धिहरू अहिले टाइपिङ सबै सिद्धाएर अहिले चाहिँ गुरुलाई भूमिका लेख्न र चाहिँ सम्पादन गर्नको लागि गुरुलाई छोडिदिएको छु, गुरु ऋषिराम पाण्डे सिलम र गुरुका गुरु महागुरु भन्छु मैले उहाँलाई फोन गर्दा पनि डाक्टर घनश्याम परिश्रमीज्यू हुनुहुन्छ उहाँले अहिले उहाँकै प्रेमाशिष भन्नुपर्छ यो गजल लेख्ने पुस्तक निकाल्ने प्रेरणा उहाँले दिएर नै अलिअलि तातिया छु
त्यो पुस्तकभित्र अब कस्ता कस्ता खालको गजलहरू आउँदैछन्
त्यसमा समय सापेक्ष पनि भयो दार्शनिक पनि राखेको छु जस सबै थरी पाठन योग्य गजल लयमा सिद्धान्तमा भएका गजलहरू छन्
हामीले सुरुवातमा मुत्तकारी बहर यो गजल सुन्यौँ तपाईँको आवाजमा तपाईँको आफैले लेख्नुभएको आफ्नै सिर्जना थियो होइन अब अन्य आदरणीय श्रोताले पनि धेरै अझै कुरा बुझ्नको लागि अनि यो गजलको बारेमा उहाँको कस्तो कस्तो गजल हुँदो रहेछ भनेर जान्न बुझ्नको लागि पढ्नको लागि चाहिँ अब पुस्तक पनि हेर्न किन्न पाउनुहुनेछ त्यो चाहिँ केही समय छ कुर्नैपर्छ
कुर्नैपर्छ भन्न त पुस्तक लेखेँ गजल लेख्न सिकेदेखिबाट मैले पुस्तक निकाल्छु भन्ने ऊ थियो के अरे लक्ष्य त थियो तर गुरुले के भन्नुभयो भने गजलको लागि गजल लेख्दैमा पुस्तक निकालिनु पर्दैन पहिला चाहिँ गुणात्मक हिसाबका राम्रो गजल आउनु पऱ्यो सङ्ख्यात्मक भन्दा नि भनेपछि अब गुरुलाई चित्त बुझेका गजलहरू छन् अब चाहिँ निर्देशन पाइएको छ किताब निकाल्दा हुन्छ भनेर र महागुरु डाक्टर घनश्याम परिश्रमीजीले पनि सल्लाह दिनुभयो अनि बल्ल तातियो गजल लेख्नु गर्नको लागि
हुन्छ ठिकै छ अन्य कुराकानीलाई हामी जोडौँला अब यति बेला पुनः एउटा गजल सुन्छौँ तपाईँको आवाजमा रहेको तपाईँको सिर्जनामा रहेको
हस् हुन्छ यो गजल चाहिँ मुतदारिक बहरमा छ सम्झना आउँदा रातमा सानुको सम्झना आउँदा रातमा सानुको हेर्दथे नाम त्यही हेर्दथे नाम त्यही आत्मा सानुको प्रेमले प्रेरणा के दियो के दियो प्रेमले प्रेरणा के दियो के दियो रूप त्यही कल्पना घातमा सानुको प्रेमको खोजमा प्रेमको खोजमा के मिल्यो के मिल्यो ठोक्किए बेसरी लातमा सानुको रौँ कि हाँसु झैँ रौँ कि हाँसु झैँ पारदियौ बेखबर रौँ कि हाँसु झैँ पारदियो बेखबर जिन्दगी लठियो जिन्दगी लठियो मातमा सानुको हेर्दथे नाम त्यही हातमा सानुको सम्झना आउँदा सम्झना आउँदा रातमा सानुको हेर्दथे नाम त्यही हातमा सानुको
पुरुषोत्तम पौडेल रसुवाको अब गजल गीत पनि आउँदैछ गजल पुस्तक पनि आउँदैछ उहाँले अहिले धेरै मेहनतका साथमा सुरुवातमा गुरुहरूको प्रेरणाका साथमा अघि बढ्दै गर्नुभएको अहिले एकदम गजल विधामा उहाँ एकदम तीव्रताका साथमा पोख्तताका साथमा अघि बढ्दै हुनुहुन्छ अब कार्यक्रमको अन्तिममा छौँ भोलिको दिनमा अब यो गजल विधामा कलम चलाउँदै अघि बढ्नुहुन्छ अवश्य पनि अझै तपाईँको ती सिर्जनाहरू हामी सबैले पढ्न पाऊँ अनि गजल गीतहरू पनि सुन्न पाऊँ अब भोलिको दिनमा अब यो कसरी निरन्तरता दिनुहुन्छ
यसको लागि एउटा प्रसङ्ग याद आयो मलाई के अरे जस्तै एउटा शराबीले शराब पिउने स्वभाव बनाउँछ र दिनकै शराब पिउँछ उसले होइन एउटा चोरले चोर्ने स्वभाव हुन्छ सधैँभरि उसले चोर्छ उसलाई भोलि के चोरौँ कसरी चोरौँ त हुँदैन किनभने स्वभाव उसको हुन्छ उसले चोर्छ उसको स्वभाव त्यो हुन्छ उसले त्यही भएर पिउँछ त्यस कारणले मेरो पनि लेखन स्वभाव भइरहेको हुनाले मैले चाहिँ निरन्तरता दिन सक्छु र निरन्तरता दिइरहनेछु भन्ने मलाई लाग्छ
हुन्छ अब हामी कार्यक्रमको अन्तिममा छौँ यति बेला पुनः तपाईँको एउटा गजल सुन्दै हामी बिदा हुन्छौँ
जसमा आफै जाग्नुपर्ने चेतना आउँछ जसमा आफै जाग्नुपर्ने चेतना आउँछ अनि उसमा ईश्वर बन्ने सपना आउँछ जसमा आफै जाग्नुपर्ने चेतना आउँछ अनि उसमा ईश्वर बन्ने सपना आउँछ
त्यो हावाले उनीसँग ठक्कर खाएसी, त्यो हावाले उनीसँग ठक्कर खाएसी, सबैलाई प्रभाव पार्ने, सबैलाई प्रभाव पार्ने वासना आउँछ, अनि उष्मा ईश्वर बन्ने सपना आउँछ। आफ्नै मनमा नियालेर हेर्ने गर त, आफ्नै मनमा नियालेर हेर्ने गर त, कति सुन्दर काव्यकृति रचना आउँछ, जसमा आफै जाग्नुपर्ने चेतना आउँछ, अनि उसमा ईश्वर बन्ने सपना आउँछ। अन्तिम शेर अब, आफ्नै तस्विर या ऐनामा हेर्नु तिमीले, आफ्नै तस्विर या ऐनामा हेर्नु तिमीले, जब जब भगवानको सम्झना आउँछ, अनि उसमा ईश्वर बन्ने सपना आउँछ।
हुन्छ, धन्यवाद।
सन् 1793 मेरो नुवाकोट भ्रमण, यसका लेखक हुनुहुन्छ विलियम ककप्याट्रिक। कुमारी पहाड तल फेरीबाट 3.5 माइल जति उचाइमा छ। मुख्य पहाडबाट दायाँ बायाँ पखेटा चाहिँ लाग्ने र यसबाट 1.25 माइलसम्मको अप्ठ्यारो बाटोबाट पुग्न सकिने ससाना थुम्काहरूसहितको यो पहाडको ढलाप एक समानको छैन। उचाइको अन्तिम भाग जहाँ भर्याङ जस्ता बिरुवा मात्र पाइन्छ, 1 माइलभन्दा कम नै भए पनि एकदम ठाडो छ। चुचुरो अर्थात् कुमरी गाउँबाट नुवाकोटपट्टिको पाखासम्म ओह्रालो पुरा 5.5 मिल छ र यो भिरालो चाहिँ बिस्तारै करालो पर्दै गएको छ। पहिलो 1.5 माइल जतिको बाटो अलिअलि धुलो उड्ने खालको, अलि ठाडो भए पनि जङ्गली तथा फुलफुल्ने जङ्गली बिरुवाहरूद्वारा दुवैतिर मिलेर रहेकोले आकर्षित छ। तपाईँ अब बेलकोटबाट नजिकै सानो समथर भागमा पुग्नुहुनेछ र यहाँबाट 2.5 मिलको ओह्रालो झरेपछि एउटा पानीघट्टा आउँछ, जुन कुमरी पहाडको उत्तरतिरबाट आउने बेलकोट खोला पनि ठुलो चट्टानहरूमा बज्रिँदै चुवाडी बेसी डाँडा तल माझीटारको दक्षिणपट्टि खोजमा नारायणगढ भन्ने ठाउँमा तादी खोलासँग मिसिन पुग्छ। घट्टको ढुङ्गाको व्यास 2 फिटभन्दा बढ्ता छैन र यसको सम्पूर्ण संरचना पनि मैले बुझेसम्म देशको अन्यत्र भागमा पाइने जस्तै सरल छ। घट्ट नजिकै सानो खेती गरिएको जग्गा छ जहाँ हामीले हाम्रो पाल टाँग्यौँ। यहाँबाट 1 माइलभन्दा बढीको ओह्रालो राम्रै छ। घाट घाट भनिने भनौँ घोडघाट भनिने त्यस क्षेत्रको क्रमबद्ध तलमाथि मिलेर रहेका खेतका गराहरूमा उफ्रिँदै र फर्किँदै हामी तादीबाट 0.5 माइल जति नजिक मदनपुर डाँडाको फेदीमा पुग्यौँ। तादीको फाँटमा ओर्लेपछि 2 माइल जति उत्तर पूर्व हुँदै उत्तरतिर हिँडेर हामीले नुवाकोट डाँडाको ठिक दक्षिण फेदीमा तादी खोला तर्यौँ, जहाँ यस उपत्यकामा दरबार लागुन्जेल श्री 5 को बसाई रौन्जेल हाम्रो बसाई निर्धारित गरिएको थियो। नुवाकोटको मन्दिर र सहर हाम्रो पालाबाट 1.5 वा 2 मिलभन्दा बढ्ता छैन। उपत्यकाको बिचबाट बग्ने तादी खोलाको यहाँ फराकिलो धार छ र यति तीव्र गतिमा छ कि यदि दुईतिर कडा चट्टानहरूले यसको बाटोलाई नियन्त्रण नगर्दो हो त यसले आफैले खेतीयोग्य बनाएका सबै जमिन सखाप पारिदिन्थ्यो होला। आदरणीय श्रोताहरू, सन् 1792 नेपाल चीन युद्ध समाप्त भयो, बेत्रावती सन्धि भयो। त्यसपछि 1793 मार्च 1 देखि मार्च 24 तारिकसम्म जम्मा 24 दिन बेलायती अङ्ग्रेज दूत ककप्याट्रिक सहितको टोली नेपाल भ्रमण गर्दा नुवाकोट पनि भ्रमण गरेको थियो। त्यसै समयमा विलियम ककप्याट्रिकले यात्रा संस्मरण लेखेका थिए। त्यही यात्रा संस्मरणलाई बोल्दा बोल्दै म एकैछिन बिचमा रोक्नेछु र व्यापारिक विश्राम लिनेछु।